السلام علیکم، یہ پارٹ ایٹ ہے کتاب کمانڈ آف آل. یہ کتاب نابینا خواتین و حضرات کی خدمت میں پیش کی جا رہی ہے. پیش کش کرتبا جو لائبریری، آواز پرویز احمد خان، مصنف منیر احمد راشد. دیگر معلومات یا کتابوں کے لیے اس نمبر پر رابطہ کریں 0321-2138-225. تو آئیے سنتے ہیں پارٹ ایٹ. ہاں یہ تو ٹھیک ہے ہم مرد میدان ہیں اور فوجیوں کا سیاست سے کیا کام، یہ الگ بات کہ پچھلے کئی سال سے حکومت انہی کی ہے. لیکن میں نے یہ نہیں کہا کہ ہم کوئی الگ سیاسی جماعت قائم کریں گے. میرا مقصد صرف اتنا ہے کہ ہم ان محبت وطن لوگوں کو جو اسلام پسند بھی ہیں اور قوم کا درد بھی دل میں رکھتے ہیں لیکن بعض غلط فہمی کی بنا پر مختلف ٹکڑوں میں بٹے ہوئے متحد کرنے کی کوشش کریں گے، انہیں پلیٹ فارم پر آنے کی دعوت دیں گے. ہمارا اصل کام تو اسی تنظیم کے ذریعے دشمن کے حربوں کا بھرپور جواب دینا ہوگا جو کہ ہم قائم کرنے جا رہے ہیں. یعنی آپ کا مطلب ہے کہ ہمیں کبھی عوامی دباؤ کے ذریعے سے دشمن کی کوئی چال ناکام بنانی ہو تو اس کے لیے ایک سیاسی قوت ملک میں موجود ہے. میں نے میجر صاحب کی بات کا مفہوم سمجھ تو کہا تو میجر صاحب نے ہاں کے انداز میں گردن ہلا دی. شوہر صاحب اس سے متفق ہو گئے، چلے ٹھیک ہے میں اتفاق کرتا ہوں لیکن یہ تو ایک طویل المیاد منصوبہ ہے، موجودہ مسئلے کا کیا حل سوچا آپ نے؟ میں نے دریافت کیا اس بارے میں میرا خیال ہے شوکت کی راہ زیادہ بہتر ہے، وہ یہ کہ برائی کو ابتدائی میں ختم کر دیا جائے. یعنی میں نے سوالیہ انداز میں شوکت صاحب کی طرف دیکھتے ہوئے کہا، یعنی یہ کہ آندرے پوپ کو قتل کر کے اس پلان کو حاصل کر لیا جائے اور آئندہ بھی ایسی کسی بھی حرکت کا یہی علاج کیا جائے. انہوں نے اپنی بات کی وضاحت کرتے ہوئے کہا، مجھے اسے مکمل اتفاق میں نے رضامندی ظاہر کی. لیکن دھیان رہے کہ آندرے پوپ کوئی معمولی شے نہیں ہے، جب انتہائی خطرناک جرائم پیشہ افراد اسے خوفزدہ رہتے ہیں تو یقیناً اس کی وجہ یہی ہے کہ آندرے پوپ ان سب سے زیادہ خطرناک ہے، اسے قتل کرنا کوئی آسان کام نہ ہوگا. آپ کی بات بھیا شوہر صاحب، یقیناً دشمن کو کمزور نہیں سمجھنا چاہیے بلکہ اس کی قوت کا بھرپور اندازہ ہونا چاہیے، لیکن ہم تو صرف اللہ اور اللہ سے ڈرنے والے لوگ ہیں. پھر یہ کہ اپنے وطن کی حفاظت پر اللہ کی رضا کے لیے کوشاں ہیں، اللہ ضرور ہماری مدد کرے گا، میجر صاحب نے کہا. اور اصل بات یہ ہے کہ کام مشکل ان لوگوں کے لیے ہوا کرتے ہیں جو تلاش کرتے ہیں، ہم تو ہر وقت جان ہتھیلی پر لیے پھرتے ہیں. پھر جو جان دینے کا حوصلہ رکھتا ہو، جان لینا اس کے لیے زیادہ مشکل نہیں ہوتا. میں نے کہا تو میجر صاحب اور شوکت صاحب دونوں مسکرا کر دیے. اچھا جی، جب یہ بات طے ہے کہ ہمیں ہر محاذ پر ہر صورت میں دشمن کے سامنے ڈر جانا ہے اور اس کے لیے تنظیم بھی بنانا ہے تو کیوں نہ ہم اس تنظیم کی تاسیس ابھی کر لیں، میجر صاحب نے کہا. ہم دونوں نے رضامندی ظاہر کر دی. قرآن جن قریب کی مسجد میز پر رکھا ہوا تھا اسے اٹھایا گیا اور اللہ کو گواہ بنا کر ہم تینوں نے اپنی زندگیاں خالص اللہ کی رضا اور پاکستان کی حفاظت کے لیے وقف کر دینے کا عہد کیا. میجر صاحب کو تنظیم کا سربراہ بنا دیا گیا، میں اور شوکت دو ممبر تھے. میری خواہش پر عبداللہ کو بھی شامل کر لیا گیا لیکن میجر صاحب ان کی تربیت کرنا چاہتے تھے. تنظیم بن گئی تو پہلا کام دو نفر شکرانے کے ادا کیے گئے، پھر اللہ سے مدد طلب کی گئی اور میں اپنے پہلے مشن پر روانہ ہو گیا. مجھے آندرے پوف کو قتل کرنا تھا اور جو ہوٹل فائیو سٹار میں مقیم تھا. میں نے ایک امریکی نوجوان سیاہ آرتھر کا میک اپ کیا، اس کا پاسپورٹ اور دیگر ضروری کاغذات حاصل کیے. اس کے بارے میں کافی معلومات ازبر کی اور شوکت صاحب کے ساتھ ان کی گاڑی میں ہوٹل فائیو سٹار جا پہنچا. وہ مجھے باہر ہی اتار کر روانہ ہو گئے. میں ہوٹل کے اندر داخل ہوا، کاؤنٹر پر ایک نوجوان بیٹھا تھا. میں نے اسے اپنے لیے پہلے سے مخصوص کمرے کی چابی حاصل کی، ضروری اندراجات کروائے اور لفٹ کے ذریعے دوسری منزل پر واقع اپنے کمرے میں پہنچ گیا. یہ آندرے پوف کے بالکل برابر والا کمرہ تھا. میں نے اپنا سامان جو صرف ایک بیگ پر مشتمل تھا رکھا اور ایک کرسی پر بیٹھ کر آئندہ کے لیے لایا ہمیں ترتیب دینے لگا. کچھ دیر بعد مجھے احساس ہوا کہ برابر والے کمرے میں کوئی آہٹ سی ہوئی ہے. اس کے بعد مسلسل ایسی آوازیں آنے لگی جیسے کوئی سامان سمیٹ رہا ہو. میرے ذہن میں فوراً خیال آیا کہ ممکن ہے آندرے پوف کو اپنے سامان کی تلاشی کا احساس ہو گیا اور وہ یہاں سے فرار کا منصوبہ بنا رہا ہو. اگر یہ بات تھی تو پھر مجھے فوراً کچھ کرنا چاہیے. میں نے ایک لمحے کے لیے سوچا، پھر ایک فیصلہ کر لیا. آندرے پوف کو قتل کرنے کا فیصلہ ابھی اور اسی وقت، کوئی لمحہ ضائع کیے بغیر. میں نے بیگ کھولا اور ضروری سامان باہر نکالا، پستول پر سرین سے چڑھایا، ہاتھ میں دستانے پہنے، سر پر فلیٹ ہیٹ رکھا اور اس کو ادھر آگے چہرے پر جھکا لیا. آور کوٹ کے کالر کھڑے کیے اور اپنے کمرے کا دروازہ کھول کر راہداری میں جھانکا. وہاں کوئی نہیں تھا. میں نے آہستگی سے باہر نکلا اور کمرے کا دروازہ لاک کر دیا. برابر والے دروازے پر پہنچ کر ایک بار پھر میں نے ادھر ادھر دیکھا اور کسی کو موجود نہ پا کر کی ہول میں جھک گیا تاکہ اندر کا منظر دیکھ سکوں. لیکن دروازے کے سامنے پردہ جھول رہا تھا جس نے اندر کے ماحول کو میری آنکھ سے اجھڑ رکھا. میں نے دروازہ دبا کر دیکھا تو احساس ہوا کہ دروازہ اندر سے بند ہے. اب دستک دینے کے سب کوئی چارہ نہ تھا، وقت محدود تھا اور مجھے فوری کارروائی کرنا تھی. میں نے آہستہ سے دروازے کو بجایا، پستول میرے ہاتھ میں تھا اور انگلی ٹریگر پر. میرے ذہن میں کوئی جھجھک کوئی پریشانی نہیں تھی، مجھے شخص کو قدر کرتے ہوئے ذرا بھی ملال نہیں تھا. قصور کو میں نے اس پوزیشن میں رکھا کہ ذرا سا دروازہ کھلتے ہی دروازہ کھولنے والے کو شوٹ کر دوں، پھر چٹنی چرخنی گرنے کی آواز آئی اور میں نے ہاتھ کو سیدھا کرتے ہوئے ٹریگر پر انگلی کا دباؤ بڑھا دیا، کباڑ ذرا سا کھلا اور ایک ضعیف عورت کا چہرہ دکھائی دیا، غیر شعوری طور پر ٹریگر پر میری انگلی کا دباؤ کم ہو گیا۔ مجھے شدید حیرت تھی اور مجھ سے بھی زیادہ حیرت اس خاتون کو ہوئی جب اس کی نظر میرے ہاتھ میں موجود قصور پر پڑی، خوف کے مارے اس کی آنکھیں پھٹ کی کھڑی رہ گئیں، اس کا منہ لڑا ذرا کھلا مگر کوئی آواز نہ نکلی، اگر میں اسے بڑھ کر تھام نہ لیتا تو یقیناً وہ دھڑام سے فرش پر گر چکی ہوتی، بیچاری ڈر اور خوف کے مارے بے ہوش ہو گئی تھی۔ میں نے ایک ہاتھ سے سنبھالا، پھر پستول کو جیب میں رکھا اور دروازہ بند کر کے کمرے میں نظر دوڑائی تو ایک بوڑھے شخص کو اپنی طرح متوجہ پایا، وہ حیرت سے کبھی مجھے اور کبھی میرے ہاتھوں میں جھولتی ہوئی خاتون کو دیکھ رہا تھا۔ میں نے اندازہ لگایا کہ ان کا تعلق مجرموں سے نہیں ہو سکتا، یقیناً چالاک آندھے میرے آنے سے پہلے فرار ہو چکا ہے۔ سوری جناب، یہاں میرے دوست رہی رہائش پذیر تھے، میں ان سے ملنے آیا تھا، مگر یہ خاتون، میں نے بے ہوش عورت کی طرف اشارہ کرتے انگریزی میں کہا، کیونکہ اس وقت میں آرتھر کے محکم میں تھا، ڈر بھی ہوگی، تمہارا خلیہ بھی تو ڈاکوؤں جیسا ہے، بوڑھوں نے اردو میں کہا۔ واٹ؟ میں نے حیرت سے کہا، جیسے اردو میری سمجھ میں نہ آئی ہو۔ کچھ نہیں، یہ ذرا بیمار ہے، ابھی ٹھیک ہو جائے گی، بڑے میاں نے اس مرتبہ انگریزی میں کہا۔ میں شرمندہ ہوں جناب، آپ کو میری وجہ سے تکلیف ہوئی، میں نے چہرے پر شرمندگی طاری کرتے ہوئے کہا اور اپنا نام بتاتے ہوئے بوڑھے کی طرف مسافر کے لیے ہاتھ بڑھایا۔ اس نے بغیر کسی گرم جوشی کے ہاتھ ملایا اور پوچھا، میں آپ کی کیا خدمت کر سکتا ہوں؟ میں نے کہا، جناب شکریہ، بس میں چلوں گا، مجھے دراصل اپنے دوست سے ملنا تھا جو کل تک تو یہیں تھا، اب نہ جانے مجھے بتایا بغیر کہاں چلا گیا۔ وہاں سے نکل کر میں سیدھا کرام روڈ پر پہنچا، جہاں وہی نوجوان بیٹھا تھا۔ 36 نمبر میں میرے فرانسیسی دوست ٹھہرے ہوئے تھے، اس وقت وہ موجود نہیں، کچھ معلوم ہے کہاں گئے ہوں گے۔ میں نے اسے دریافت کیا، اس نے ایک رجسٹر اٹھایا، چند اوراق پڑھنے کے بعد بولا، چارلس، وہ تو یہاں سے جا چکے ہیں۔ کیا؟ میں نے حیرت کا اظہار کیا، کب چلے گئے؟ مجھے یہی وقت دیا تھا اس نے، سر وہ شاید جلدی میں تھے، میں نے خود ایک گھنٹے پہلے انہیں دیکھا تھا، میں اس وقت ڈیوٹی پر آ رہا تھا کہ وہ یہاں سے نکلے، واقعی وہ بڑی جلدی میں تھے۔ کیا مصیبت آ گئی تھی، وہ میرے خدا، اب میں اسے کہاں تلاش کروں؟ میں نے پریشانی سے کہا، اور اس مرد میں مجھے اداکاری کی ضرورت پیش نہیں آئی، کیونکہ آندرے کے اس طرح غائب ہو جانے پر واقعی پریشان ہو گیا تھا۔ میرے پیغام تو نہیں چھوڑا اس نے؟ میں نے جو نوجوان کلرک سے پوچھا، نہیں جناب، کوئی پیغام نہیں۔ میں کچھ دیر وہیں کھڑا سوچتا رہا کہ کس طرح اس کا پتہ چلایا جائے میری پریشانی کو، شاید وہ کلرک بھانپ کے بولا، سر ممکن ہے محمود شاہ آپ کی کچھ مدد کر سکے۔ کون محمود شاہ؟ سر وہ ٹیکسی ڈرائیور جو چارلس صاحب کو لے گئے تھے، میرا دوست ہے، اس وقت گھر پر مل سکتا ہے۔ میرے کہنے پر اس نے محمود شاہ کا مکمل ریسٹ مجھے سمجھا دیا۔ میں 10 روپے کا ایک نوٹ اس کی نظر کیا اور فوراً ٹیکسی میں بیٹھا، بھاٹی گیٹ کے علاقے میں واقع محمود شاہ کے گھر جا پہنچا۔ مجھے گھر ہی پر مل گیا، اس نے بہت ہی کارآمد معلومات فراہم کی، یہ اور بات کس کے لیے مجھے 100 روپے کا ایک نوٹ خرچ کرنا پڑا۔ محمود شاہ سے گفتگو کا لبے لباب یہ تھا کہ آندھرے پوپ دہلی چلا گیا ہے، حالانکہ اسے کلکتہ جانا تھا، لیکن وہ 2-3 دن دہلی میں قیام کرے گا۔ محمود شاہ جو کہ افغانی تھا اور آدر بھائی جان کے علاقے میں کافی عرصہ رہا تھا، اردو زبان اچھی طرح سمجھتا تھا، اس لیے اس نے تفصیل سے ساری معلومات مجھے پہنچا دی۔ میں واپس ہوٹل آیا اور اپنے کمرے میں پہنچ کر اچھی طرح اس کا جائزہ لیا، پھر ایک چھوٹے سے ٹرانس میٹر پر میجر صاحب سے رابطہ قائم کر کے انہیں تمام صورتحال سے آگاہ کیا۔ میجر صاحب نے مجھے دہلی جانے کی ہدایت کی، کیونکہ آندھرے پوپ کا قتل ہر حال میں لازم تھا۔ میں نے ٹرانس میٹر بند کیا اور ہوٹل سے ہی فون کر کے اگلے دن جانے والی ایک پرواز پر اپنے لیے سیٹ مخصوص کروا لی۔ لاہور سے دہلی کا ہوائی سفر زیادہ دیر کا تو نہیں، مگر جہاز میں بیٹھے ہوئے ایک ایک لمحہ صدیوں کے برابر لگ رہا تھا۔ خدا خدا کر کے سفر ختم ہوا، جہاز کے ٹائروں نے دہلی ایئرپورٹ کے رن وے کو چھوا تو میں اللہ تعالیٰ کا شکر ادا کر رہا تھا۔ میرا سامان نہایت مختصر سا تھا، اس لیے کسٹم کے مراحل سے جلدی ہی نجات مل گئی۔ ایئرپورٹ پر بھکاری اور ٹیکسی ڈرائیور مسافروں پر جھپٹ رہے تھے، دو ایک میری طرف بھی لپکے، لیکن بڑی مشکل سے انہیں جان چھڑائی اور ٹیکسی میں بیٹھ کر ہوٹل انٹرکان جا پہنچا۔ ایک کمرہ حاصل کیا، سامان رکھنے کے بعد اگلا مرحلہ آندھرے پوف کی تلاش کا تھا، بڑا مشکل کام تھا، مگر جلدی ایک ترکیب سوچ کی میں نے دل ہی کے تمام قابل ذکر ہوٹلوں کو چیک کرنے کا منصوبہ بنایا۔ میں نے خیال تھا کہ چارلس نام کے جتنے بھی مسافر کل یہاں پہنچے ان کو چیک کیا جائے، ممکن ہے کوئی کڑی ہاتھ آ جائے جسے آندھرے پوف تک رسائی حاصل ہو سکے۔ سارا دن آوارہ گردی کرنے کے باوجود مجھے اپنے مقصد میں کامیابی حاصل نہ ہوئی، لگتا تھا کمبخت نے یہاں اپنا نام تبدیل کر لیا تھا۔ البتہ دوپہر کو جب میں ایک ہوٹل سے نکل رہا تھا تو مجھے احساس ہوا کہ میرا تعاقب کیا جا رہا ہے، لیکن باوجود کوشش کی میں اس تعاقب کرنے والے کو نہ دیکھ سکا، اسے میں وہم سمجھ کر نظر انداز نہیں کر سکتا تھا، میری چھٹی مسلسل خطرے کا اعلان کر رہی تھی۔ میں نے سوچا جو ہوگا دیکھا جائے گا اور واپس اپنے ہوٹل کی طرف لوٹ آیا۔ ڈنر کے لیے میں ڈائننگ ہال میں آیا تو کھانا کھاتے ہوئے مجھے احساس ہوا جیسے مجھ سے مسلسل گھور رہا ہے۔ میں نے گہری نظر سے اپنی ارد گرد جائزہ لیا، لیکن تعاقب کرنے والا بہت چالاک شخص تھا، میں اپنی تمام تر کوشش کے باوجود بھی اسے چیک نہ کر سکا۔ میں ڈائننگ ہال سے اٹھا اور اپنے کمرے میں آ گیا، دروازہ کھڑکیاں اچھی طرح بند کر کے میں تمام پردے کھینچ دیے اور بستر پر دراز ہو کر سونے کی کوشش کرنے لگا۔ مگر آندرے پوف کی گمشدگی اور اپنے تعاقب کے احساس نے سونے نہ دیا۔ میں ذہن کو پرسکون رکھنے کی کوشش کر رہا تھا، نہ جانے رات کا کون سا پہر تھا جب مجھ پر کچھ کوئی غنود کی تاری ہونے لگی اور دروازے پر دی جانے والی دستک کی آواز نے مجھے بستر چھوڑنے پر مجبور کر دیا۔ میرے آواز مکمل طور پر بیدار ہو چکے تھے، چھٹی اس خطرے کا احساس دلا رہی تھی۔ میں ہر طرح کی صورتحال سے نمٹنے کے لیے تیار ہو گیا، اپنے پسوڑ کو چیک کیا، سلینسر فٹ تھا۔ لاک کو ہٹا کر میں دبے پاؤں دروازے کی طرف بڑھا، دستک مسلسل جاری تھی۔ میں نے پردے کو ذرا سا ہٹا کر کی اور سے آنکھ لگائی۔ راہداری میں جلنے والے بلب کی روشنی میں میں نے دستک کے دینے والے کو دیکھا تو بے اختیار میرے ہونٹوں پر مسکراہٹ آ گئی۔ وہ ایک نہیں دو تھے اور لگتا تھا کہ اندر آنے کے لیے بے چین ہے۔ میں اٹھا اور چٹنی گرا کر دروازہ کھول دیا۔ آئیے ہنومان جی پدھاریے، میں نے ادب سے کہا اور ایک طرف ہٹتے ہوئے انہیں اندر آنے کے لیے رستہ دیا۔ جی ہاں، مہمان کوئی انسان نہیں بلکہ بندر تھے، بڑے قد کے کتے کے برابر تو صحت مند بندر میرے دروازے پر بڑے شاندار انداز میں کھڑے تھے۔ ایک لمبے دونوں ہاتھ پشت پر باندھے ہوئے تھے اور راہداری میں ادھر سے ادھر آ جا رہا تھا جیسے کہ وزیر پریشانی کے عالم میں ڈائننگ روم میں ٹہل رہا ہو۔ دوسرا جو دستک دینے کا فرض انجام دے رہا تھا دروازہ کھلتی دو قدم پیچھے ہٹ کر کھڑا ہو گیا اور عجیب نامانوس سے انداز میں مجھے گھورنے لگا۔ ان کی حرکتوں سے لگ رہا تھا کہ کسی کے پالتو بندر ہیں۔ ویسے بھی ہندوستان کے اندر بعض جانور دیوتاؤں کے اوتار سمجھے جاتے ہیں، ان کی باقاعدہ پوجا ہوتی ہے، منتیں مانی جاتی ہیں، جیسے گائے گاؤں ماتا کے نام سے تمام ہندوؤں کے لیے ماں کا درجہ رکھتی ہے اور آزادی کے ساتھ کھیت کھلیانوں بیابانوں اور سڑکوں پر گھومتی نظر آتی ہے۔ اسی طرح بندر بھی مقدس اور محترم سمجھے جاتے ہیں۔ بریلی اور ملکہ علاقوں میں تو یہ بالکل آزاد گھومتے ہیں۔ بعض مندروں میں ان کی خوراک کا باقاعدہ انتظام ہوتا ہے اور ایک ایک دن میں کیک ایمن چنے اور دیگر اناج و پھل وغیرہ انہیں مہیا کر دیا جاتا ہے۔ میں بڑے ادب سے سر کو خم کیے، ہاتھوں کے اشاروں سے انداز میں، ہاتھوں کو شاعروں کے انداز میں پھیلائے مجسم دعوت بنا کھڑا تھا کہ صاحب تشریف لائیے، مگر صاحب اپنی فطرت سے مجبور تھے کہ سیدھے سادھے آنے کے بجائے اچھلتے کودتے تشریف لاتے۔ جب ایک بندر اچانک اپنی جگہ سے اچھلا اور زوردار تھپڑ میرے چہرے پر مارتا ہوا کمرے کے اندر پہنچ گیا۔ مجھ سے اچانک افتاد کے لیے تیار نہ تھا، ہاتھ بھی کافی زبردست پڑا تھا۔ میں لڑکھڑا کر پیچھے کی جانب گرا اور اس سے پہلے کہ سنبھل پاتا دوسرے بندر نے بھی ایک پنجہ میرے چہرے پر جما دیا۔ چوٹ کھا کر میرا دماغ گھوم گیا تھا۔ میں نے زمین پر لیٹے ہی لیٹے دو تین کروٹیں لی اور درمیان میں پہنچ کر اچھل کر کھڑا ہو گیا۔ نویں بندر گھراتے ہوئے میرے چاروں طرف چکر لگا رہے تھے۔ انداز بالکل ایسا تھا جیسے فری اسٹائل کشتی لڑنے والے پہلوان بہتر دار لگانے کے لیے موقع کی تلاش میں ہوں۔ ان کے درمیان میں محتاط اور چکنا کھڑا تھا۔ چہرے پر ان کے تیز ناخنوں کی وجہ سے لکیروں کی صورت میں کئی زخم بن چکے تھے۔ میک اپ اکڑ گیا تھا اور خون رس رہا تھا، میری گردن تک پہنچ گیا تھا۔ میں حیرت اور پریشانی کے عالم میں ان گردش کرتے ہوئے بندروں کو دیکھ رہا تھا جو میری ذرا سی غفلت پر مجھ پر حملہ آور ہونے کے لیے بالکل تیار تھے۔ اسی سی بات تو میری سمجھ میں آ گئی تھی کہ عام پالتو بندر نہیں ہیں اور نہ آوارہ قسم کے بندر ہیں۔ میں نہیں چاہتا تھا کہ ان کو دوبارہ خود پر حملہ کرنے کا موقع دوں۔ عجیب صورتحال تھی، میری سمجھ میں نہیں آ رہا تھا کہ کیا کروں۔ اشرف المخلوقات بندر کے ہاتھوں پٹ رہا تھا۔ مجھے اپنی حالت پر غصہ بھی آ رہا تھا اور ہنسی بھی۔ بہرحال میں نے خود کو سنبھالا اور ان سے نمٹنے کے لیے تیار ہو گیا۔ میرے مزے مقابل بھی میرے تیور بھانپ چکے تھے، مگر بجائے ڈرنے کے ان کے انداز میں بھی جارحانہ پن آتا جا رہا تھا۔ اب دو بدو جنگ ہو رہی تھی، ان کے ہاتھوں کافی پٹ چکنے کے ساتھ ساتھ میں نے بھی دو ایک بھرپور ہاتھ جمائے تھے، مگر بظاہر پلہ انہیں کا بھاری تھا۔ پھر اچانک ایک بندر کی ٹانگ میرے ہاتھ آ گئی۔ یہ کمبخت دھوکے سے مجھ پر حملہ آور ہوا تھا، لیکن میں کسی ایسے ہی موقع کی تلاش میں تھا۔ جو ہی ٹانگ میری گرفت میں موجود ہوئی، میں نے دوسرے بندر کو نظر انداز کرتے ہوئے اسے بالکل ہیمرو تھرو کے انداز میں اپنے جسم کے چند چکر دی اور پوری قوت سے دیوار پر دے مارا۔ ایک زوردار دھماکہ ہوا، ایک دردناک چیخ فضا میں بلند ہوئی۔ دیوار سے ٹکرانے کے بعد بندر کا جسم فرش پر گرا اور چند لمحے تڑپنے کے بعد ٹھنڈا ہو گیا۔ اپنے ساتھی کی کربناک موت دیکھ کر وہ دوسرا بندر ذرا محتاط ہو گیا تھا، لیکن اس سے پہلے کہ میں بندر کو پکڑ دے خود ہی بھاگ جاتا۔ دروازے پر چند افراد نمودار ہوئے، یہ لوگ شاید دھماکے اور چیخ کا سبب جاننے کے لیے اکٹھے ہوئے تھے۔ پھر ایک باوردی پولیس انسپکٹر وہاں نمودار ہوا، اس کے ساتھ دو تین کانسٹیبل بھی تھے۔ انہیں دیکھ کر بندر ایک طرف دبک گیا۔ انسپکٹر صاحب نے صورتحال جانے اور میری احتیاط کی پرواہ کیے بغیر مجھے گرفتار کر لیا۔ ہوٹل سے باہر آنے اور ایک جیپ میں سوار ہونے کے بعد یہ حقیقت کھلی کہ وہ جیل انسپکٹر ہے۔ اس کا تعلق آندھرے پوف سے تھا اور اسی کے وہاں پر سب ڈرامہ رچایا گیا تھا۔ وہ لوگ مجھے پہلے تو ایک مکان میں لے گئے، لیکن اس کے بعد کلکتہ منتقل کر دیا۔ سارے سفر کے دوران وہ مجھے میری حقیقت کو گلوانے میں مصروف رہے۔ تشدد کا ہر حربہ آزمایا گیا، لیکن میرے منہ سے حروف بھی نہ بلا سکے۔ کلکتہ پہنچنے کے بعد مجھے باس قسم کے ایک شخص کے سامنے پیش کیا گیا، جس نے خلاف توقع میری موت کا حکم صادر کرنے کے بجائے مجھے 9 نمبر میں منتقل کرنے کو کہا۔ ये 9 नंबर न जाने क्या बला थी। बहरहाल मुझे वहां से लेकर रवाना हुआ। एक तवील सफर के बाद एक ऐसे शहरी इलाके में पहुंचे जहां हर तरफ छोटी छोटी पहाड़ियां बिखरी हुई थी। यही ये खुफिया घाट से उन्होंने मुझे एक स्टीमर में सवार कराया और नामालूम मंदिर की तरफ रवाना हो गए। तकरीबन 2 घंटे के सफर के बाद खुले समंदर में खड़े हुए एक माल बरदार जहाज तक पहुंचे और मुझे साथ लाने वालों ने उनके हवाले कर दिया। जहाज वाले इंतहाई जानिम आदमी थे। उन्होंने मुझे नीचे कैबिन में कैद कर दिया और 2 दिन तक लौट कर खबर ही ना ली। जहाज अपनी मंजिल की तरफ रवाना हुआ था। मैं भूख और प्यास से निढाल केबिन के कोने में पड़ा था। दुरान तफ्तीश लगी हुई चोटें भी दर्द कर रही थी। जहाज लहरों पर तैर रहा था और मैं केबिन में इधर उधर लुढ़क रहा था। अचानक मेरे जिस्म में एक झटका लगा और मैं तेजी से लुढ़कता हुआ केबिन के दूसरे कोने में पहुंच गया। फिर से जैसे झटकों का एक सिलसिला ही चल पड़ा। शायद जहाज किसी बड़े तूफान में गिर गया था। मैं खुद को संभालने की भरपूर कोशिश कर रहा था मगर नाकाम था। फिर एक इंतहाई जोरदार धमाका हुआ और जहाज के परख से उड़ गए। मेरा जिस्म गहरे पानी में डूबता चला गया। मैंने पूरी शिद्दत से हाथ पांव मारे तो सतह आप पर उभर आया। यहाँ हर तरफ तारीकी का राज था। तेज हवा चल रही थी, बारिश खूब जोरों पर थी। रात का शायद आखिरी पहर होगा। एक तिनके की मानिंद लहरों के दोष पर मैं बहता चला जा रहा था। मैंने महसूस किया कि मेरे करीब ही कोई और शेर भी बहती जा रही है। मेरा बाजू से टकराया तो मालूम हुआ जहाज का टूटा हुआ तख्ता है। मैंने मजबूती से उसे पकड़ लिया और उसके साथ चिमट गया। अब तूफान से जोर आजमाई थी। वो मुझे मोजों के थपेड़े मारता हुआ अनजानी मंजिल की तरफ धकेल रहा था और मैं उसकी मर्जी के मुताबिक बहता जा रहा था। न जाने ये मजबूर सफर कितनी देर तक जारी रहा। जब तूफान का जोर कुछ टूटा तो मुझे एहसास हुआ कि मेरा जिस्म शल हो चुका है। मालूम नहीं किस कोर के तहत मेरे तख्ते से चिमटा हुआ था। बहरहाल जब मोजों का तलातम खत्म हुआ और समुद्र पर सुकून हो गया तो मैं अपने बदन की तमाम तर कुत को मुश्तमा करते हुए इंतहाई कोशिश के बाद इस चौड़े तख्ते पर सवार होने में कामयाब हो गया। जूं ही मैं ऊपर आया तो बेदम होकर गिर पड़ा और बेहोश हो गया। होश आया तो सूरज काफी बुलंद हो चुका था। मैं उठकर बैठ गया। तहद्दे नजर पानी ही पानी था। साफ आसमान था। सूरज अपनी भरपूर तमाजत बिखेर रहा था और अनजानी मंजर की तरफ मेरा सफर जारी था। दिन भर खूब चमकने के बाद सूरज भी समुद्र में डूब गया। रात आई, तारे चमके, फिर सूर्य तलब हुआ और डूब गया। मगर मेरा सफर जारी रहा। भूख के पास नकाहत का आराम था कि मैं तख्ते पर बेसुध पड़ा था। इतनी हिम्मत नहीं थी कि उठकर बैठ सकूं। मौत बिल्कुल आंखों के सामने नजर आ रही थी। कभी कभी तो यूं महसूस होता कि मछलियों के गोल मेरे साथ मे हुए सफर हैं। एक बार ऐसा भी हुआ कि एक बड़ी शार्क की टक्कर से मैं तख्ते से गिरते गिरते बचा। गैर इरादी तौर पर मेरा हाथ तख्ते के किनारे पर जा पड़ा और मैंने उसे पकड़ लिया। वरना यकीनन मछली का रुकमा बन जाता। फिर न जाने क्या सोचकर वो पूरा ग्रोह वापस पलट गया। दिमाग बेहंगम और गैर मरबूत सोचों का मस्कन बन गया था। माजी के तलख और खुशगवार वाकयात, मुस्तकबिल के अनजाने हादसे हर वक्त जहन से चिमटे रहे थे। मुझ पर ज्यादातर गनूदगी सितारी रहने लगी थी। बेहोशी के वक्त तवील होने लगे। कभी थोड़ी देर के लिए आंख खुली मगर जल्दी ही जहन दोबारा तारीकी में डूब जाता। एक बार जो आंख खुली तो मैंने खुद को एक साहिल पर पाया। मैं अभी तक तख्ते पर लेटा हुआ था। चंद कदमों के फासले पर हरे भरे दरख्तों के झुंड नजर आ रहे थे। वो जिंदगी की उम्मीद बंधा रहे थे। इस वक्त मेरी खुशी का क्या आलम था। शायद अल्फाज इन जज्बात के इजहार से कासर हैं। मुझे एक अनजानी कुवत डराई क्योंकि जब जिंदगी की 1% उम्मीद नजर आती हो तो जिंदा रहने की ख्वाहिश हर तरह की नकाहत पर गालब आ जाती है। मोटा और लड़खड़ाता हुआ इन दरख्तों की जानिब बढ़ा। ये नारियल के ऊंचे ऊंचे दरख्त थे। यकीनन कुदरत मुझे अभी जिंदा रखना चाहती थी। तभी तो जिंदगी के असबाब फराहम कर रही थी। बेशुमार नारियल जमीन पर इधर उधर बिखरे पड़े थे। मैं दीवानावार उनकी तरफ लपका, एक नारियल उठाया और करीब ही पड़े हुए पत्थर से जोर से दे मारा। दो एक मर्द पर यही अमल दोहराने से वो नारियल चटक गया और पानी रसने लगा। मैंने उस सुराख से मुंह लगाया और नदीजों की तरह वो पानी अपने हलक में उतारने लगा। बेशक इस वक्त की आबे हया से कम नहीं था और खतरा खतरा जिंदगी की हरात बनकर मेरी रगों में पहुंच रहा था। 5-6 नारियल का पानी पीने के बाद मैं निराश होकर वहीं एक पत्थर से टिक कर बैठ गया और टांगे फैला दी। अजीब हालत हो रही थी। पूरा बदन सनसना रहा था। आंखों के सामने अंधेरा छा रहा था और चक्कर से आने लगे थे। मैं थोड़ी देर यूं ही आंखें मूंदे बैठा रहा। जब जरा सुकून हुआ तो एक नारियल को तोड़ा, उसका छिलका उतारा और कच्चे गुदे से पेट की आग बुझाने लगा। शाम का वक्त था। सूरज समंदर की जानब झुक रहा था। मैं शायद दोपहर को इस साहिल पर पहुंचा था। खाने और गैर सियारी आराम करने में 2-3 घंटे लगे। अब इतनी हिम्मत मुझ में पैदा हो गई थी कि चल फिर सकूं। मैं किसी महफूज जगह पनाह की तलाश में एक सिमत को चल पड़ा। दरख्तों के चुन खत्म हो चुके थे और पहाड़ियां सामने नजर आ रही थी। रास्ते में मुख्तलिफ छोटे बड़े जानवर नजर आए लेकिन कोई खतरनाक दरिंदा नहीं मिला। हो सकता था कि वहां दरिंदे मौजूद हों। कुछ कुछ आसार तो ऐसे ही थे। सूरज अपना सफर मुकम्मल कर चुका था और किसी भी समंदर में डूब सकता था। मैं किसी गार की तलाश में पहाड़ियों के दरमियान भटक रहा था। अचानक एक चट्टान के पीछे एक शख्स बरामद हुआ। नंग धड़ंग इंसान सिर्फ पत्तों की मदद से अपना सदर छुपाए हुए था। उसका स्याह कसरती बदन पत्थर से तराशा हुआ मालूम हो रहा था। हाथ में प्राणी वाला का भाला था। थामे को शख्स एकदम मेरे सामने आ गया था और कोई लवादायक किए बगैर उसने चीख मार कर मुझ पर हमला कर दिया था। किस्मत अच्छी थी कि हाथ जरा ओछा पड़ गया और भाला मेरे बाएं बाजू को छीनता हुआ निकल गया। उसने दोबारा वार किया लेकिन मैं झुकाई देकर बच गया। हमलों के दौरान ना जाने किस जुबान वो जोर जोर से चीख रहा था। शायद मैंने कबीले वालों को बुला रहा था। मुझे यकीन था कि ये मेरी जिंदगी और मौत की जंग है। वो वैसे मुझे किसी तरह भी जहर करने के दर पे था और अपनी मौजूदा हालत के पेश नजर में उसका भरपूर मुकाबला करने की पोजीशन में नहीं था। फिर भी मैं अपनी जिंदगी की तेज इतनी लड़ाई लड़ रहा था। मुझे महसूस हो रहा था कि मेरे हाथ पांव जवाब देते जा रहे हैं लेकिन मैं लड़ रहा था। एक मौके पर मेरी जवाबी हमले की वजह से भाला उसके हाथ से छूट कर दूर जा गिरा। मगर इस कम वक्त में बड़ा की तेजी थी। फौरन जमीन से एक नोकीला पत्थर उठाकर मेरे सर पर खींच मारा और मैं लाख कोशिश के बावजूद खुद को इसके वार से महफूज ना रख सका। चोट बहुत जबरदस्त थी। मैं जमीन पर गिर पड़ा। आंखों के सामने अंधेरा छा रहा था। कई बार सर को झटका उठने की कोशिश की मगर नाकाम रहा। मेरा ध्यान तारीखों में डूबता जा रहा था। बसात जाहिर हुई जा रही थी। मंजर धुंधला रहे थे। मैंने आंखों को मीच कर सर झटका और खुद को संभालने की आखिरी नाकाम कोशिश की। एक लम्हे के अंधेरे छटे और मनाजर वाजह हुए तो मैंने देखा कि वो वैसी अपना भाला संभाल चुका था और मुझ पर हमला और होने वाला है। कोई रमा जाता है कि उसका तेज दार फल मेरे दिल में उतर जाए और अपने वतन से मेरी तमाम मोहब्बत और उसकी हिफाजत की सब असर से लघु बनकर इस अजनबी जमीन पर बिखर जाए। मेरी आंखें बंद थी और दिमाग हर लम्हे सीने में उतरने वाले भाले की जरब का मुंतजर। लेकिन ऐसा ना हुआ बल्कि मेरी डूबती समाज ने तो मुख्तलिफ चीखों की आवाज़ सुनी और उसके साथ ही मुकम्मल तौर पर बेहोश हो गया। होश आया तो खुद के गार में पड़ा हुआ पाया। जिस्म के जख्मी हिस्सों पर अजीब और गरीब सी दुआ लगी हुई थी जिसमें से अनजानी थी महक उठ रही थी। पास एक बुरा शख्स बैठा था। चेहरे के राकूश जापानी वजह से उसके ठोस और पत्थर दरीशा बदन पर एक लंगोटी थी। छोटी छोटी आंखों की इंतहाई तेज चमक देखने वाले पर अजीब सा रोब तारी कर देती थी। मुझे होश में आता देखकर वो मेरे और करीब आ गया और अंग्रेजी जुबान में मुझसे मुखातिब हुआ। मेरा हाल पूछ रहा था। इस अजनबी जमीन पर एक हमदर्द पाकर मुझे कुछ इत्मीनान हुआ। मैंने उसका शुक्रिया अदा किया और कहा कि मैं काफी बेहतर महसूस कर रहा हूँ। उसने मुझे खाने के लिए चंद फल और एक उबला हुआ सालन दिया। खाने के दौरान हमारी तारीफ गुफ्तगू जारी रही। उसका नाम विस्की था। जापान के शहर टोक्यो के रहने वाले थे और कई साल कबल मेरी ही तरह हादसे के शिकार होने के बाद यहाँ फंसे थे। इनकी बातों से मालूम हुआ कि जब इस वैसे शख्स ने मेरी जंग हो रही थी तो करीब एक चट्टान की ओट में मौजूद थे और हमारी लड़ाई देख रहे थे। जब उन्होंने देखा कि मेरी जान को खतरा लाक है तो अचानक अपनी कमीन गाह से निकले और वैसे से जा टकराए। बेहोश होने से कबल जो दो मुख्तलिफ चीखें मैंने सुनी थी वो इन्हीं दोनों की थी। विस्की ने इसकी गर्दन तोड़ दी थी और मुझे इस गार में उठा लाए थे जो एक तरह से उनका मस्कन था। उन्होंने यही बताया कि एक दूर दराज जजीरा है। शायद दुनिया के नक्शे पर इसका कोई जिक्र नहीं। इंसान यहाँ आज ही पत्थर के दौर में रहता है। जजीरे की जनूबी सिमत में मुख्तर से बस्ती है जहाँ के बासी तहजीब से बिल्कुल नाशना है। लिबास नाम की कोई शय उनके इलम में नहीं है। उनके हथियार भी अक्सर पत्थर के होते हैं जिन्हें शिकार और अपनी हिफाजत के लिए इस्तेमाल करते हैं। इस जजीरे तक पहुंचने का किस्सा सुनाते हुए विस्की ने बताया, मेरा ताल्लुक जापान की सीक्रेट सर्विस से था। मैं एक मुजरिम को ताकुब करते करते इस बदनसीब बहरी जहाज तक जा पहुंचा जो तूफान में गिरकर अपना रास्ता खो बैठा और कई दिन भटकने के बाद बहरी कज़ाकों के हाथ लगा। एक इंतहाई खूनरेज जंग के बाद चंद लोग वहां से भागने में कामयाब हुए लेकिन बदकिस्मती हम इस जजीरे तक खींच लाई। यहाँ आबाद वहशी कबीले के लोगों ने हमें नेमत गैर मुर्तकबा समझा और देवताओं को खुश करने के लिए हमें उनकी भेंट चढ़ाने की तैयारी की। मेरे दो साथी तो देवताओं की भेंट चढ़ा दिए गए लेकिन मैं वहां से निकलने में कामयाब हो गया। उस दिन से आज तक मेरी और उनकी जंग जारी है। इन पहाड़ियों को लोग मुतबरक समझते हैं और इस तरफ आने की जरूरत नहीं करते, इसलिए मैं यहाँ काफी महफूज हूँ। लेकिन फिर भी यूं समझो मैं मुस्तकिल एक जंग की कैफियत से दोचार हूँ। इन लोगों के अकीदे के मुताबिक मैं एक बदरू हूँ जो उनके मुकदस मुकामात पर आग घुसी हूँ। मेरी वजह से देवता उनसे नाराज हैं और उनके दो सरदार अदाब का शिकार होकर मर चुके हैं। यह अलग बात कि वो बदवक्त मेरे हाथों हलाक हुए। आज भी जो शख्स उनसे टकराया था वो सरदारी का उम्मीदवार था जो देवताओं का आशीर्वाद लेने आया था लेकिन तुम्हें देखकर वो फौरन हमलावर हो गया ताकि तुम्हारे खून की नजर पेश करके अपनी सरदारी पक्की कर सके, मगर बेचारा खुद इस दुनिया से रुखसत हो गया। इसका मतलब है कि कल एक नया उम्मीदवार आएगा, मैंने सवाल किया। नहीं, कल तो नहीं लेकिन जल्दी आएगा और देवताओं से वादा करेगा कि उनकी मस्कन को बदरू से पाक कर देगा। आखिर ये लोग आपको बदरू ही क्यों समझ बैठे हैं, कुछ और क्यों नहीं समझ रहे थे? मेरे सवाल करने पर विस्की ने कहका लगाया और कहने लगा, दरअसल जब ये लोग हमें देवताओं के चरणों में निशावर करने के लिए कुर्बान का ले जा रहे थे तो हमारे हाथ बंधे हुए थे जो उन्होंने हमारे ही बेल्टों से बांधे थे। मेरे लिए इस बंधन से खुद को आजाद करना जरा भी मुश्किल ना था। इसके अलावा मैं कराटे और कंग फू में भी महारत रखता हूँ। करीब पहुंच कर मैंने अपने हाथ खोले, उनके तीन आदमियों को हला करके फरार हो गया तो वो ये समझे कि मैं देवताओं का बागी हूँ और यकीनन एक बदरू ही देवताओं की बागी हो सकती है। लिहाजा इस दिन से वो मेरी तलाश में है और मैं खुद को इन पहाड़ियों में रुफोश किए हुए हूँ। वो तो अच्छा किया, सिर्फ सरदार ही को आने की इजाज़त है, आम लोग यहाँ आने का सोच भी नहीं सकते। अब कई सालों से यहाँ हैं, कभी वापस मुहर्रम दुनिया में जाने का ख्याल नहीं आया। मैंने पूछा तो उन्होंने जवाब दिया, शुरू शुरू में तो मुझ पर यह भूत सवार रहा कि मेरी वतन वापस पहुँच जाना चाहिए। कि एक बार मैंने दस्तों के तनों के सहारे सफर का आगाज भी किया और एक मरतबा तो मरते मरते बचा, लेकिन अजीब इतफाक है कि मैं जब भी यहाँ से फरार हुआ समंदर में भटकता हुआ फिर इधर ही आ निकला। मुझे अपनी जान की इतनी परवाह नहीं, मगर मेरे पास मेरे वतन की एक अमानत है, मैं उसे ज़ाया नहीं होने दे सकता। मैं इसलिए इंतजार में को कुदरत खुद ही मेरे यहाँ से निकलने की सबीर पैदा कर दे। वो क्या अमानत है अगर पसंद करे तो मुझे भी बता दें, क्योंकि मैं तो सिर्फ एक लंगोटी के अलावा कोई और शे आपके पास नहीं देख रहा, इस गार में भी कोई चीज़ नजर नहीं आ रही। मैंने गार में इधर उधर देखते हुए पूछा, उन्होंने एक लगा मुझे नजरों ही नजरों में टटोला, फिर कहने लगे, दरअसल हमारे मशहूर साइंसदान वाइस कुरोकी ने एक इंतहाई अहम फार्मूला बनाया था जिसकी बदौलत जापान दिनों में तरक्की करते हुए दुनिया के तरक्की याफ्ता तरीन मुल्कों की सफ में खड़ा हो सकता था। लेकिन एक इंटरनेशनल मुजरम आंद्रे पोफ साइंसदान राइस कुरोकी को कत्ल करने के बाद यह अहम फार्मूला ले भागा। मैं उसी का ताकुब करते हुए इस डूबने वाले जहाज तक पहुंचा था। आंद्रे पोफ के जिक्र पर मैं चौंका और तस्दीक करने पर पता चला कि वही आंद्रे पोफ है जिसकी तलाश में मैं भारत गया था। आंद्रे पोफ से दुश्मनी के मुश्तरक रिश्ते ने हमारे दरमियान और ज़्यादा बेतकल्लुफी पैदा कर दी। वो वैसे भी पाकिस्तान को पसंद करते थे। वो कहने लगे, इस सदी का सबसे बड़ा अजूबा यह है कि हिंदुस्तान के मुसलमानों ने पाकिस्तान हासिल कर लिया है। दुनिया की तारीख में ऐसी कोई मिसाल नहीं मिलती कि एक मुल्क जिसकी पहले से कोई बुनियाद ना हो सिर्फ और सिर्फ नजरिए की खातिर माल से वजूद में आ जाए। उन्होंने बड़े जज्बाती अंदाज में कहा, आई लव पाकिस्तान एंड पाकिस्तानीज। हमारी दोस्ती हर गुजरते हुए लम्हे के साथ मजबूत तर होती जा रही थी। वो मुझ पर एतमाद करने लगे थे। विस्की ने जो दवाई मेरे जख्मों पर लगाई थी उसे हैरदंग असर दिखाया और सिर्फ दो ही दिन में मेरे जख्म भर गए। तीसरे दिन हमने पहाड़ों में एक आवाज़ गूंजी थी सुनी, वो एक वैश्य था जो देवताओं से हैद करने आया था। थोड़ी देर बाद ही वो चला गया। कबीले के एक नया सरदार मिल गया था, क्योंकि विस्की तो मेरे ही पास था। किसी बदरू ने उस पर हमला न किया और वो बहादुरी के गरूर में मस्त करता हुआ वापस चला गया। तकरीबन एक हफ्ता बाद मैं भी इस काबिल हो गया था कि चल फिर सकूं। विस्की एक अच्छे मेहरबान दोस्त की तरह मेरी देखभाल कर रहा था। उनकी शख्सियत में बला की कशिश थी। मैं आहिस्ता आहिस्ता उनका गर्विदा होता जा रहा था। उनके साथ रहने से उनकी तेज छुपी हुई शख्सियत के भेद खुलना शुरू हो गए। वो बहुत जहीन और बहादुर इंसान थे। ये बताते हुए उन्होंने बड़ी इंसानी से काम लिया कि वो कराटे और कंग फू जानते हैं। न सिर्फ कंग फू के माहिर थे बल्कि इंसान। उन्होंने इस फन में कई स्टाइल्स का इजाफा भी किया था। मेरी शदीद ख्वाहिश पर उन्होंने मुझे अपना फन मुंतकिल करना शुरू किया। तकरीबन एक साल तक हम इस जजीरे में कैद रहे और इस अरसे में मैंने जिंदगी के अनोखे तजर्बे किए। उन्होंने मुझे कराटे और कंग फू की ऐसी तरबियत दी जो शायद महज़ब दुनिया के किसी अच्छे से अच्छे मुल्क में भी नहीं दी जा सकती थी। वो वाकई इस फन में यकता थे। कुछ मशकें इंतहाई मुश्किल और ख़तरनाक होती हैं, लेकिन उनके इतने माहिर थे कि हर रोज़ मेरे सामने उनका मुजाहरा करते मैं उन्हें उठाकर पहाड़ी की चोटी से नीचे फेंक देता और किसी बेजान पत्थर की मानद नीचे सख्त ज़मीन पर जा गिरते। आम इंसान होता तो इसकी हड्डियों का सुरमा बन जाता, लेकिन ये विस्की था। वो यूँ हंसते उठ खड़े होते जैसे पहाड़ से नहीं पलक से गिरे हों। आहिस्ता आहिस्ता मुझे भी इस मश्क में महारत हो गई। हम घंटों मश्क करते। समंदर में भी हम पूछ कुछ छः छः घंटे तैरते रहते, कभी जेर आब और कभी सतह पर। पानी के अंदर घंटों रहने की मशक भी मैंने वहीं की थी। यहाँ खाने पीने की कमी नहीं थी। कुदरत ने लजीज और कुवत बख्श फल बकसर मुहैया किए हुए थे। परिंदे और छोटे मोटे जानवर भी आसानी से शिकार कर लेते थे। कभी समंदर से मछलियाँ पकड़ते और पत्थरों की मदद से आग जलाकर उन्हें भून कर खाते। जिंदगी एक ही रगर पर चल रही थी। वैशी कबीले के लोगों से भी अक्सर ही मुठभेड़ हो जाती थी। खुद मेरे हाथों के कई अफराद जख्मी हुए थे और अब तो शायद वो लोग हमसे खौफजदा रहने लगे थे। हमें एक तरह से उन पर हुकूमत करने का मौका मिल गया था। आम आदमी तो हमें देख कर ही सजदे में गिर पड़ता और अजीब अजीब अंदाज में महकूमियत का इजहार करता, लेकिन हम दोनों ऐसे मौके पर बड़े बददिल हो जाते। हम तो फानी और आम इंसान थे। बड़ाई का ख्याल दिल में आता तो तौबा इस्तिगफार करते और अल्लाह से दुआ करते कि तू हमें यहाँ से निकालने का सबब पैदा कर, और फिर शायद अल्लाह ने हमारी दुआ सुन ली। एक दिन मामूल के मुताबिक समुद्र में पैराकी कर रहे थे कि दूर से कोई शहर समुद्र में तैरती हुई नजर आई। वो हमारी तरफ आ रही थी, करीब आई तो वादे हुआ कि बाद वाली कश्ती है जो लहरों के दोष पर हमारी तरफ चली आ रही है। मैं और इसकी खुशी से चीखे और एक दूसरे से लिपट गए। ये गैबी इमदाद थी जो जो ही कश्ती नजदीक आई, हम उछल कर उस पर सवार हो गए। उसके अंदर एक नौजवान जोड़े की लाशें पड़ी थी, जिसम लाकर और नहीं हो चुके थे। चेहरों से जाहिर हो रहा था कि भूख की वजह से मारे गए हैं। हमें इनकी मौत से ज्यादा अपनी रिहाई की खुशी हो रही थी। वाकई इंसान बड़ा खुदगर्द वाक्य हुआ है। हमने इन दोनों को साहिल की रेत में दफन किया और उनके हक में दुआ मफरत की। उसके बाद हमने कश्ती को चट्टानों के दरमियान एक महफूज मुकाम पर ला खड़ा किया, जो कि हमारी रिहायशगाह से भी करीब था। वो दिन हमारे लिए किसी तरह भी इससे कम ना था। हमने जल्दी जल्दी बहुत से फल और लकड़ी और पत्थर के चंद खुद साख्ता हथियार कश्ती में मुंतकिल किए और अल्लाह का नाम लेकर अपने सफर पर रवाना हो गए। इस वक्त दोपहर थी, कश्ती अच्छी हालत में ना थी लेकिन इतनी बुरी भी नहीं थी। पार्ट 8 यह इतना वजीर होता है। इस किताब के मजीद वाक़ात के लिए सुनिए पार्ट 9।